हर सूरत में ये एक हकीकत है कि हमारा एक मोजज़े से पाला पड़ा है, वो भी लियाज़र के जिंदा होने से। जो आदमी चार दिन के बाद ईसा नासरी के जरिए जिंदा हो गया। ये न भूलिए कि लियाज़र इस शहर का मशहूर आदमी है।
मौजज़ा। बेहतर था ये फरमाते कि हमारा एक मिली भगत से पाला पड़ा है। जनाब अखाजिया, मैं 1000 सबूतों से साबित कर सकता हूं कि यह आदमी अपने उमूर चालबाजी से अंजाम देता है। यह भी उसकी पुरानी चाल है, कोई मौजज़ा नहीं है।
क्या कह सकते हैं,
जिन चार दिनों में युवाकीम का बेटा कब्र में था, मैं यकीन से कह सकता हूं कि वो जिंदा और सालिम था। उसने ईसा नासरी के साथ मंसूबा बना लिया था। नासरी ने कतई कोई मौजज़ा नहीं किया। अब अगर मुझसे पूछो कि उस बीमारी का क्या इलाज है, तो ये कहता हूं कि उस आदमी को शक में मुब्तला कर देना चाहिए। इसके लिए मेरे पास एक बहुत ही अच्छा आइडिया है। अब ऐसा करो कि कुछ लोगों को ईसा नासरी के पास भेज दो उसका इम्तिहान लेने के लिए। वो किसी दूसरे आदमी के जिंदा करने का मुतालबा करे। अगर ईसा नासरी किसी ऐसे दूसरे मुर्दा आदमी को जिंदा कर दे जो कि 1000 साल पहले मर चुका हो, तो शायद उस वक्त हो सकता है, मैं कह रहा हूं कि उस वक्त कह सकते हैं कि ये एक मौजज़ा है। क्यों, ठीक कहा ना मैंने, समझ गए आप लोग?
अगर जिंदा कर दिया तो क्या होगा?
नहीं, नहीं कर सकता, हरगिज नहीं कर सकता, क्योंकि ये नामुमकिन काम है। उससे किसी मशहूर आदमी को जिंदा करवाओ जो बरसा बरस पहले मर चुका हो।
जैसे कौन?
जैसे हीरोद कबीर।
हीरोद कबीर, हीरोदस का बाप,
जलील के नालायक बादशाह के मरहूम बाप को।
दिलचस्प मोड़ आता जा रहा है, धीरे धीरे मुझे पसंद आता जा रहा है, यूनानी थिएटर की तरह।
हाँ हाँ भाइयों, बराए करम इन बातों को छोड़ो। तुम्हें मालूम है कि अगर तुम्हारी बातों को हवा ने हीरोदस के कानों में पहुंचा दिया तो हंगामा खड़ा हो जाएगा।
इस तरह तो हम अपनी कब्र अपने हाथों ही खोद रहे हैं, क्यों बताइए? वो भी ऐसे कि ईसा को भी हम पर तरस ना आएगा कि वही हमें जिंदा कर दे।
इस सबसे बदतर तो ये है कि अगर हीरोद कबीर जिंदा हो जाए तो फिर से उस फिलिस्तीनी बदमाश कैसर की आमरियत का जमाना लौट आएगा। सिर्फ खुदा ही जानता है कि कैसा बवंडर मचेगा। मुझे यकीन है कि वो मुकद्दस माबद के पोशीदा खजानों को हासिल करने के लिए हम सबको अपने बेरहम सिपाहियों की तलवारों का पानी पिला देगा। भाइयों भूले तो नहीं कि वो बूढ़ा भेड़िया जब तक जिंदा रहा सखदरीन के बुजुर्गों की कनपट्टी नापने के सिवा उसे कोई दूसरा काम न था।
हजरत हजरत क्या हो गया है? ऐसा लगता कि हकीकत में हम सबको यकीन हो गया है कि ईसा ऐसा मौजजा दिखाने की कुदरत रखता है, क्योंकि मैं देख रहा हूं कि हम सब अभी से इस काम के अंजाम की फिक्र में पड़ गए हैं। अब हमें यकीन कर लेना चाहिए कि यह खुद एक मौजजा है। हम जाने अनजाने ईसा की ताकत और उसके मौजजे का यकीन कर चुके हैं। हम बड़े मुनाफिक हैं जो सच्चाई को जानते हुए भी इसका इनकार कर रहे हैं। हाँ, मैं सही कह रहा हूं कि सच्चाई को जानते हुए भी हम इसका इनकार कर रहे हैं।
कुछ पता भी है कि पैगंबर पर ईमान न रखने वालों की क्या सजा है? यानी उनकी सजा जो रूह और मलाइका पर ईमान नहीं रखते हैं।
जिब्राइल और वाह मुकद्दस फरिश्ते, छोड़ो भाई छोड़ो।
तुम सदूकी मसलक वाले इन बातों पर ईमान नहीं रखते हो, मगर हम फ्रेसी लोग और हमारी आवाम दोनों ही शरीयत पर ईमान रखते हैं। मूसा की तौरात में लिखा है कि रूह और फरिश्तों पर ईमान रखना चाहिए।
यकीनन यकीनन मैं तुम फ्रीसी परहेजगारों की दिल आजारी करना नहीं चाहता था। मैंने तो सिर्फ अपना ज़ाती अकीदा बयान किया है। अच्छा, अब किसी को ईसा नासरी के पास भेजकर किसी ऐसे शख्स के जिंदा करने का मुतालबा करो जिसे मरे हुए हजारों साल हो गए हो। हजारों साल।
मैं समझ गया हूं, वो साम है।
साम?
हाँ, साम, नूह नबी के नेक बेटे और हम इब्रानियों और अरबों के जद्द आला। किस्मत से इनका मशहूर मजार भी जलील के पहाड़ों पर है।
उन्हें जिंदा करें?
क्यों उन्हें क्यों नहीं?
क्या आपको इसका यकीन है कि ये खुद किसी नए हंगामे का सबब नहीं बनेगा?
ना ना ना, वो ये काम करने में कामयाब ना होगा। मालूम है क्यों? इसलिए कि आज साम के जिस्म के नाम पर बस एक मुट्ठी खाक के सिवा कुछ नहीं है। उनकी मौत को 2-3 हजार साल गुजर गए। हकीकत में कुछ मालूम ही नहीं कि उस मजार में किसी को दफनाया भी गया था या नहीं।
कयामत है, खुदा की कसम, ये वही चीज है जो हम चाह रहे थे। लेकिन अब देखना यह है कि इस काम की जिम्मेदारी कौन ले।
आलीजा, आलीजा कयाफा, ये काम हमें सौंप दीजिए।
कहानत की मुकद्दस शान की कसम खाकर कहते हैं, हम दोनों आदमी जिम्मेदारी निभा कर दिखाएंगे। नासरी को इतने ताने देंगे, उसके साथ इतनी बहस करेंगे कि वो हमारी बात मानने पर मजबूर हो जाएगा। हमारी इल्तिमास है कि इस ख्वाहिश को कबूल फरमाएं। हम आपको सुरखरू कर देंगे।
बहुत खूब, बहुत खूब। लगता है कि हमारे प्यारे अजीजों की ख्वाहिश कबूल करने के अलावा शरीयत मूसा के उस बूढ़े खादिम के पास कोई चारा नहीं बचा है। तुम्हें रुखसत करने के लिए मेरी दुआएं तुम्हारे साथ हैं। साम, नूह का बेटा, खाली खब्र कहा जाता है। एक से बढ़कर एक मिलते हैं
जी।
मगर ये मैं नहीं समझता हम से बढ़कर कोई और मौजूद हो।
तशरीफ ले चलिए, आइए आइए, चलिए।
उस्ताद, उस्ताद, खुशामदीद उस्ताद। आप और आपके साथियों ने हमारी महफिल को नूरानी कर दिया। ये सब लोग मेरे दोस्त हैं। ये इबादतगाह सुलेमान के कुछ मोहतरम फ्रेजी हैं। हो सकता है ये आपसे चंद सवालात कर लें। आइए आइए। आइए तशरीफ रखिए।
देखो देखो, ये सब लोग क्या कर रहे हैं। ये सब अपने हाथ क्यों धो रहे हैं?
कैसे वाहियात काम कर रहे हैं ये सब लोग।
समझ में ही नहीं आ रहा है।
उनकी नजरों से लग रहा है कि उनके दिमाग में कोई मंसूबा है।
अरे हाँ, लग रहा है कुछ होने वाला है।
ऐसा आपसे कुछ दरियाफ्त करना है। ये आपके शागिर्द बुजुर्गों के तरीकों का एहतराम क्यों नहीं करते?
हाँ, ये आपके शागिर्द खाने से पहले अपने हाथ क्यों नहीं धोते?
मुझे भी तुमसे कुछ पूछना है। अपनी रस्मों को बाकी रखने के लिए खुदा की शरीयत को क्यों जाय कर रहे हो?
हमने क्या किया है?
हम खुदा की शरीयत को जाया कर रहे हैं?
तुम फकीर लोगों की औलाद को हुक्म देते हो कि वो हैकल की इबादतगाह के लिए कुछ रकम पेश करें, और वो अपनी मामूली सी आमदनी से वही पैसे नजर करते हैं जिन्हें वो अपने मां बाप पर खर्च करते। बेचारे इसके सिवा कुछ कर भी तो नहीं सकते।
अच्छा, इसमें क्या बुराई है?
यानी खुदा की राह में नजर नहीं करनी चाहिए? हाँ,
जब उनके वालिदैन को इन हकीर पैसों की जरूरत पड़ती है तो उनकी औलाद चीख उठती है कि ये खुदा के पैसे हैं, इन्हें हाथ लगाया तो वो तंग दस्ती के शिकार हो जाएंगे।
ہر دیندار یہودی اپنے نظر والے پیسوں کو صرف خدا کے لیے خرچ کرتا ہے، اپنی زندگی پر نہیں۔
اے جھوٹے ریاکار کاہنوں،
اے عیسیٰ، عیسیٰ تم سمجھ رہے ہو کیا کہہ رہے ہو؟
اے ریاکارو، کیا خدا کو ان پیسوں کی ضرورت ہے؟ ایسا نہیں ہے، ایسا نہیں ہے، اس لیے کہ خدا کو نہ تو کھانے کی ضرورت پڑتی ہے اور نہ پینے کی۔
ہم کہتے ہیں کہ عوام اپنے مال کا دسواں حصہ نظر کرے، نہ کہ سارا مال۔
تم کتنے بدبخت ہو، یہ حکم تمہارا صرف اس لیے ہے کہ تم اپنی جیبوں کو بھر لو۔ تم لوگوں کے کاندھوں پر وہ بوجھ لادتے ہو جسے اٹھانے کی تم نے خود کبھی زحمت نہیں کی۔ دوسروں کے لیے سخت رسمیں بناتے ہو اور خود انہیں انجام دے نہیں سکتے۔ بے شک دنیا میں جو کوئی بھی شر پیدا ہوا ہے وہ تم اور تمہارے بزرگوں کے ذریعے پیدا ہوا ہے۔
آپ دیکھ رہے ہیں، آپ سن رہے ہیں، یہ یہودیوں کے علماء اور شیوخ کے بارے میں کیا کہہ رہے ہیں، دیکھ رہے ہیں؟
مجھے بتاؤ، دنیا میں بت پرستی کو کس نے منع کیا؟ کیا علماء اور بزرگوں نے بلبک میں ایک بادشاہ تھا جو اپنے باپ سے بہت محبت کیا کرتا تھا، اس کے باپ کا نام بھلا تھا، جب وہ مر گیا تو اس کے بیٹے نے حکم دیا کہ اس کا مجسمہ بنا کر شہر کے چوراہے پر نصب کر دیا جائے تاکہ سب اس کی پرستش کریں۔ اس کا کہنا تھا کہ جو بھی اس مجسمے سے نزدیک ہو جائے گا وہ امان میں رہے گا اور اسے کوئی شخص نقصان نہیں پہنچا سکے گا۔ بدمعاشوں نے اس مجسمے کو اپنی جان کی پناہ گاہ سمجھ کر اس پر پھول چڑھانا شروع کر دیے، پھر دھیرے دھیرے یہ ہدیہ خانوں اور سکھوں میں تبدیل ہو گیا اور لوگوں نے اس مجسمے کو خدا کہنا شروع کر دیا۔ اس کے بعد یہ عادت خدا کی شریعت میں بھی داخل ہو گئی اور بھلا کا بت پوری دنیا میں پھیل گیا۔ خداوند عالم نے اشیائے نبی میں فرمایا کہ یہ لوگ باطل طریقوں سے میری عبادت کرتے ہیں، کیونکہ انہوں نے میری شریعت کو ضائع کر دیا اور اپنے بزرگوں کے طریقوں کی پیروی کرنے لگے۔ اب تمہارے سوال کا جواب یہ ہے کہ بے شک بغیر دھلے ہاتھوں سے کھانا کھانا انسان کو ناپاک نہیں کرتا، کیونکہ منہ کے راستے جو چیز انسان کے بدن میں جاتی ہے وہ ناپاکی کا سبب نہیں بنتی، بلکہ جو چیز انسان کے اندر سے نکلتی ہے وہ ناپاکی کا سبب بنتی ہے۔
آپ کا مطلب ہے کہ اگر میں سور کا گوشت یا کسی اور حرام جانور کا گوشت کھاؤں تو میں ناپاک نہیں ہوں گا؟
یاد رکھو کہ نافرمانی باہر سے جسم میں نہیں جاتی، بلکہ لقمہ حرام کا کھانا خدا کی نافرمانی ظاہر کرتی ہے۔ جان لو کہ آج چاہے یہودیوں کے پاس لکڑی کے بت نہ پائے جاتے ہوں، لیکن اور دوسری چیزوں کے پیکر میں ضرور پائے جاتے ہیں۔
عیسیٰ، 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 تو ہمیں بت پرست سمجھتا ہے؟ بنی اسرائیل اور بت پرست؟
قوم یہود اور بتوں کی پرستش، تمہیں شرم نہیں آتی؟
یہ سراسر کفر ہے۔
کیا شریعت یہ نہیں کہتی کہ ظاہری عبادت کے علاوہ اپنی پوری روح، دل اور عقل سے خدا کی عبادت کرو؟ یاد رکھو جس چیز سے بھی انسان دلی لگاو لگا لے وہ اس کا خدا ہے۔ زناکار کا بت زنا کرنے والی ہے، شکم پرست اور بدمست کا بت اس کا جسم ہے، لالچی کا بت سونا اور چاندی ہے، इसी पैमाने पर बाकी हर खता को नाप लो और फिर देखो कि इसराइल की उम्मत में कितने बुत परस्त हैं। चलो चलें।
नहीं, मुमकिन ही नहीं वो ये काम करे।
अगर ईसा हैं तो पीछे न हटेंगे, वो उसे जिंदा कर देंगे।
यह कोई चार दिन वाली मैयत नहीं है, अभी देख लेना।
सही से पता भी तो नहीं कि लियाजर मरा भी था या नहीं। सुना है कि वो ईसा के दोस्तों में से था, उन्होंने आपस में साठ गांठ कर ली थी।
सारे झूठों पर लानत हो, मैं खुद लियाजर के दफन के वक्त मौजूद थी। उस दिन मैंने देखा ईसा ने मौजज़े से लियाजर को जिंदा कर दिया। अल्लाह के मसीहा को क्यों झुठला रहे हो?
थोड़ा सा सब्र करो।
उस्ताद, आप देख रहे हैं कि हकीकत में ये खाली कब्र है।
अगर वाकई में इसमें कोई मुर्दा होता भी तो अब तक उसका जिस्म खाक
बन गया होता। खाक, आप ही फरमाएं क्या करें।
कहो के कब्र के अंदर से निकलें।
सुना नहीं क्या कहा? कब्र से बाहर आओ।
बाहर आओ जल्दी जल्दी।
साम नूह नबी के नेक बेटे, मुझे मालूम है कि आप मेरी आवाज सुन रहे हैं। चुनांचे कुदरतों वाले बेनजीर परवरदिगार के नामे नामी के वास्ते से मैं आपसे कहता हूं कि आप अपनी कब्र से उठकर बाहर आइए।
खुदा के बंदे,
لبیک یا روح اللہ.
آپ ہمیں یہ بتائیں کہ آپ کون ہیں؟
میں خدا کا بندہ سام ہوں، نوح کا بیٹا، خدا رحمان کے نبی حضرت نوح، جو فلک بوس طوفان سے بچنے والے تین بیٹوں میں سے ایک ہے.
سام، کیا آپ مجھے پہچانتے ہیں؟
جی ہاں، آپ عیسیٰ ہیں جو پاک برگزیدہ اور پاک دامن مریم کے بیٹے ہیں. آپ خدا کی جانب سے مبعوث ہونے والے بڑے رسول ہیں جنہیں بنی اسرائیل کی طرف بھیجا گیا ہے.
ایسا ہم مجھے وحی الہی کے ذریعے معلوم ہوا تھا کہ آپ کی موت کے وقت آپ کے سر اور داڑھی کے بال سیاہ تھے، لیکن اب میں انہیں سفید دیکھ رہا ہوں.
جیسا آپ کہہ رہے ہیں حقیقت میں ایسا ہی تھا، لیکن اس وقت جو آپ نے مجھے آواز دی تب میں نے یہ سوچا کہ قیامت آ گئی ہے. اس عظیم دن کے خوف سے میرے سر و صورت کے بال سفید ہو گئے.
آپ چاہیں تو میں دعا کروں کہ خداوند عالم آپ کو کچھ مدت تک اور زندگی عطا کرے.
یا روح اللہ، نہیں، کیونکہ جو بھی دنیا میں جیتا ہے وہ یقیناً جانکنی کے تلخ ذائقے کو چکھتا ہے. خدا کے جلال کی قسم، پہلی موت کی تلخی ابھی بھی میں اپنی روح کے حلق میں باقی محسوس کر پا رہا ہوں. ملک الموت کے ذریعے دوبارہ روح قبض کروانے کی طاقت اب میرے اندر نہیں ہے. میں تو میٹھی نیند سویا ہوا تھا یہاں تک کہ آپ نے مجھے نام لے کر پکارا. بس اے خدا کے پاک رسول، اب میں چاہوں گا کہ ان لوگوں کی دنیا سے آلودہ ہونے سے پہلے ہی دوبارہ جانکنی کی تلخی چکھے بغیر اپنے پروردگار کی رحمت کے جوار میں اب میں لوٹ جاؤں.
ایسا ہم آپ سچ کہہ رہے ہیں. اب ہم سے اور کوئی بات تو نہیں کہنی؟
اے لوگو، یہ عیسیٰ مریم کے بیٹے ہیں، یہ حقیقت میں روح اللہ اور اللہ کا کلمہ ہے. ان کی نبوت اور رسالت کی تصدیق کرو اور جان و دل سے ان کی تعلیمات پر عمل پہرا بنو کہ اب تم کامیاب ہو جاؤ. اب مجھے کچھ نہیں کہنا اے روح اللہ.
بارے الہ،
तेरा शुक्र है कि तूने अपने आखिर बंदे की दुआ सुन ली। बेशक तू ही हमारी मुनाजात को सुनने वाला और हमारे हालात को देखने वाला है। अब मैं तेरी मुकद्दस बारगाह में दुआ करता हूं कि नूह नबी के बेटे को रूह कब्ज किए बगैर उसके बरजखी मुकाम पर लौटा दे। आमीन।
आमीन।
सलाम, खुश आमदीद।
सलाम।
हालात बिगड़े हुए लग रहे हैं।
हाँ चलिए,
पहले आप चलिए।
मैंने उन लोगों को पहले ही होशियार किया था। मैंने कहा था कि गुज़िश्ता अंबिया और उनकी औलादों की हुरमत से ना टकराओ। यही चाहते थे?
जो होना था हो गया। काहिनों को ये सब कहाँ मालूम था?
अभी से इसके नताइज की फिक्र करो। साम को जिंदा करवाना बड़ी बेवकूफी और फाश गलती का इर्तिकाब था।
जनाबे अकाजिया, अच्छा तो फिर क्या हुआ? क्या मेरे पास इल्मे गैब था? मुझे क्या पता था कि वो मुर्तद बढ़ई की औलाद उसको जिंदा कर सकता है?
हम कैसे माने कि वो आदमी साम था? तो क्या ईसा नासरी जैसे जबरदस्त जादूगर के लिए उसको जिंदा करना नामुमकिन था? हाय,
मान लेते हैं कि वो आदमी साम था, तो क्या ईसा नासरी जैसे जबरदस्त जादूगर के लिए उसको जिंदा करना नामुमकिन था? सामरी ने भी सोने के बछड़े को बुलवा दिया था। साहबों, मुझे बताओ ये काम कहाँ नामुमकिन था, बताओ।
बहर सूरत नसीब से साम कब्र से बाहर आने पर राजी तो हो गया, मगर वो दोबारा मौत और कब्जे रूह के तजर्बे के लिए तैयार न हुआ।
ईसा ने उसकी दरख्वास्त मान ली। खुदा का शुक्र है कि ये लियाजर के मौजजे की तरह ना हुआ।
मौजजा, लियाजर का मौजजा, अभी भी लियाजर के जिंदा होने को एक मौजजा समझते हो? जनाब रुबीन, आपके बारे में मालूम है कि आप इस जमात में सबसे ज्यादा ठंडे दिमाग वाले और मुतदिल आदमी हैं। क्या आप मुझे बता सकते हैं ईसा के इस ड्रामे और उसके गुज़िश्ता दीगर ड्रामों में क्या फर्क है? हैं?
खुद लियाजर साम के बरखिलाफ के जो अपनी कब्र में चला गया, चलता फिरता है, बात करता है, लोगों के बीच जाकर उनसे बातें करता है, बेशुमार बातें।
वो तो एक रात में ही अल्लाह की निशानी बन गया। हाँ,
लेकिन अगर ये कहते कि शैतानी आयत बन गया तो बेहतर होता।
मेरी तजवीज है कि उसे मार डाले।
खुदा के गजब का मुकाबला कैसे करेंगे?
मूसा की उम्मत में तफरका डालने के बराबर कोई काम खुदा के गजब का बायस नहीं हो सकता। नासरी ने बनी इसराइल के दरमिया तफरके की इंतहा कर दी है। उसे कत्ल करो। हाँ।
किसको? लियाजर को।
बिल्कुल, लियाजर को। पहले उसी को मारा जाए।
किसके जरिए?
बहुत आसान है। इबादतगाह के
ایک دو محافظوں کے ذریعے۔
خازیہ صاحب، عبادت گاہ کے محافظ ایک مرغے کو بھی قتل کرنے کی ہمت نہیں رکھتے ہیں، اور اس پر یہ توقع کہ وہ آپ کے لیے کسی آدمی کو قتل کر دے، وہ بھی یہ کہ کوئی اس بات سے آگاہ بھی نہ ہو۔ تعجب ہے، اس دنیا میں جو بھی چیز سب سے زیادہ ہے اور جس کی کوئی انتہا نہیں ہے وہ ہے بے وقوفی۔ میرا تو یہی ماننا ہے، بے وقوفی۔
میں تمہیں آگاہ کرتا ہوں کہ بات کرتے وقت سامنے والے کی حرمت کا لحاظ رکھو، سمجھے؟
صاحبان، آخر کار اس طرح تو ہاتھ پر ہاتھ رکھ کے نہیں بیٹھنا چاہیے۔ یہی بہت ہے کہ لیازر کے زندہ ہونے سے تمام بید آلیہ فتنے کا شکار بن کر تہو بالا ہو گیا ہے۔
بوئس صاحب، ہم نے بھی ہاتھ پہ ہاتھ نہیں رکھا ہے، مگر ہمیں کسی حماقت کا مرتکب نہیں ہونا چاہیے۔ یہ مت بھولیے کہ لیازر خدا کے ایک نبی کے ہاتھوں کسی معجزے کے انجام پانے کی زندہ دلیل ہے۔ کچھ سوچا بھی ہے کہ اگر عوام سمجھ جائیں کہ مقدس ہیکل کے مستقل محافظوں کے ہاتھ اس کے خون میں رنگے ہیں تو کیا کہیں گے، اور وہ کس سے انتقام لیں گے؟ وہ کہیں گے کہ خدا کے نبی نے مردہ انسان کو زندہ کر دیا اور عبادت گاہ کے محافظ نے کہانت کی شورا کمیٹی کے حکم سے اسے مار ڈالا۔
میری نظر میں ہم سے یا سخت درین سے جڑے ہوئے کسی بھی فرد سے قاتل کا کوئی تعلق نہیں ہونا چاہیے۔ میں اپنے تئی زیلوتوں کے جانساروں کو دوسروں پر ترجیح دوں گا، یا وہ ہوں یا ان جیسے کوئی اور ہوں۔ جناب روبین، آپ کچھ کہنا چاہتے ہیں؟
اس کام کے لیے میری نظر میں ایک مناسب آدمی ہے۔ وہ آدمی اس مشن کو انجام دینے کے لیے تمام خصوصیات پر پورا اترتا ہے۔ ہم صرف سخدرین کے احکام کو جاری کرنے اور منصوبہ بندی کرنے میں شامل رہیں گے، باقی ہر اعتبار سے سارا کام اس کا رہے گا۔
وہ کون ہے؟
ایک نوجوان فریسی طالب علم جو زبردست مخبر ہے۔ ہم نے اس کو اسنانیوں اور شدت پسند فرقوں کی محفل میں جاسوسی کے لیے استعمال کیا تھا۔ وہ کام کو اچھی طرح انجام دے سکتا ہے۔ وہ مچھلی کی طرح تیز اور سانپ کی طرح ہوشیار ہے۔
ایک جاسوس، اس میں کیا خصوصیات ہیں؟
پڑھا لکھا ہے، اس نے یونانیوں کی اکیڈمی میں پڑھا ہے۔ اس کے علاوہ وہ استاد گملائل کے درس شریعت میں فریسی طالبوں میں سب سے زیادہ ہوشیار سمجھا جاتا ہے۔ بلا مبالغہ کہوں کہ اس کی مذہبی معلومات کی وسعت حیران کن ہے۔ میں نے متعدد مرتبہ دیکھا ہے کہ اس کی خطابت سننے والے لوگ دم باخود رہ جاتے ہیں۔ پھر یہ کہ میں ابھی سے اس کو اپنے اور مستقبل کے شہنشاہ کے درمیان اصلی رابطے کے طور پر شمار کرتا ہوں۔
لیکن تم باراباس کی طرف کیوں نہیں گئے؟ میں نے سنا ہے کہ وہ ان بدماشوں کا لیڈر ہے جو اپنے آپ کو انجمن جانساران زیلوت کہتے ہیں۔
ٹھیک ہے، ہم نے اس کے ساتھ بات چیت کی تھی، لیکن باراباس پیٹ کا ہلکا ہے، وہ ایک مادر ذات پاگل ہے۔ اس لحاظ سے تو لیازر کے قتل کو اس کے حوالے کیا جا سکتا ہے، مگر اس کے لیے منصوبہ بندی اور اس کی ہدایت کسی ہوشیار اور قابل اعتماد شخص کو سپرد کرنی پڑے گی۔ البتہ میرا تجویز کردہ آدمی زیلوت کے ہر چھوٹے بڑے لیڈروں سے اچھے تعلقات بنائے ہوئے ہے۔
اب میری دلچسپی بڑھتی جا رہی ہے روبین صاحب، ذرا اور وضاحت کیجیے۔
جناب، جذبہ ہر چیز سے اہم ہوتا ہے، اور وہ آدمی نہ مادی تما رکھتا ہے نہ منصب اور عورت کی خواہش۔
ایسا تو نہیں کہ تم کسی زاہد کی بات کر رہے ہو؟
ऐसा जाहिद जिसकी शरारत बे इंतहा है। अलबत्ता पूरे यहूदिया के अंदर मैं किसी को नहीं जानता जो हमारे इस अजीब दोस्त के बराबर ईसा और उसकी तालीमात से मुतनफर हो।
अच्छा तो उससे कहवा जाए।